سنت تفکر جو آج امت میں مفقود ہو چکی ہے. سنت تفکر, غور و فکر کرنے کی سنت. کس چیز میں غور و فکر؟ بس صبح سے رات تک یہی غور و فکر ہے, کیسے میری آمدنی بڑھ جائے, کیسے میں بڑا آدمی بن جاؤں, سب کو پیچھے چھوڑ کے اتنا بڑا آدمی بن جاؤں کہ بس لوگوں کی مدد کروں, یہ بھی ہوتا ہے. بس یہی کام رہ گیا. اللہ تعالیٰ کو یہ سب منظور ہوتا تو سارے حالات خود ہی درست کر دیتے. کسی کا غریب رکھنا, کسی کا امیر رکھنا, یہ سب اللہ تعالیٰ کی مصلحت ہیں. تو یہ سنت تفکر کیا ہے؟ یہ جو ابھی پڑھی گئی آیات, ان فی خلق السماوات والارض واختلاف اللیل لیل والنہار لآیات لأولی الالباب. ان فی خلق السماوات, کہ بے شک زمین اور آسمان کے تخلیق میں, ان فی خلق السماوات والارض واختلاف اللیل والنہار, اور دن اور رات کے اختلاف میں, کبھی دن بڑا ہوتا ہے کبھی رات بڑی ہوتی ہے, دن اور رات کے اختلاف میں, لآیات لأولی الالباب, اللہ تعالیٰ کی نشانیاں ہیں. کس کے لیے؟ اللہ تعالیٰ کی نشانیاں کس کے لیے؟ سائنسدانوں کے لیے نہیں, اولی الالباب کے لیے, جو عقل مند لوگ ہیں. عقل مند کون ہیں؟ ایمان والے. اگر سائنسدان بھی ایمان والا ہے تو وہ بھی اس لحاظ سے عقل مند ہے کہ وہ غور و فکر کرے کہ اللہ تعالیٰ نے کیسی کیسی مخلوق بنائی. صحابی باہر لیٹے ہوئے تھے, اسی آیت کے ذیل میں لکھا ہے کہ اس زمانے میں عام طور پہ آسمان کے نیچے سوتے تھے, گرمی ہے, نہ پنکھا نہ بجلی, تو باہر لیٹے ہوئے تھے, اور ظاہر سی بات بجلی نہیں تھی. ابھی بھی گاؤں میں چلے جائیں تو ستارے نظر آتے ہیں بہت واضح, بجلی کا نام و نشان نہیں تھا اس زمانے میں. تو صحابی کو ستارے نظر آئے, آسمان نظر آیا, آدمی جب لیٹتا ہے تو یہ سب نظر آتا ہے. صحابی نے یہ کہا کہ یا ایھا السماء والنجوم, یا ایھا السماء والنجوم, انا لکی ربا وخالقا فاغفر لی یا رب العالمین. اے آسمان اور اس کے ستاروں, تمہارا بھی کوئی بنانے والا ہے. انا لکی ربا وخالقا, تمہارا بھی کوئی پیدا کرنے والا ہے, کوئی پالنے والا بھی ہے, صرف پیدا کر کے نہیں جوڑ, تمہیں پال بھی رہا ہے. انا لکی ربا وخالقا, بس یا اللہ آپ مجھے معاف کر دیجئے, یعنی استدلال کیا. ربنا ما خلقت هذا باطلا, یا اللہ یہ سب آپ نے بیکار نہیں پیدا کیا, بیکار نہیں پیدا, یہ پہاڑ, یہ دریا, یہ مچھر بھی بیکار نہیں ہے, سمجھتے اس کا کیا کام ہے, مکھی کا کیا کام ہے, سب ہر چیز نہیں ہے, چیز نکمی کوئی زمانے میں. مفتی شفیع صاحب رحم اللہ تعالی یہ شعر معارف القرآن میں نقل کرتے ہیں, نہیں ہے چیز نکمی کوئی زمانے میں, کوئی برا نہیں قدرت کے کارخانے میں. اللہ تعالیٰ جو چیز پیدا کی اس کی مصلحتیں ہیں, ہماری سمجھ میں آئیں یا نہ آئیں, اور جو سمجھ میں آئے اس میں ہم غور و فکر کریں کہ اللہ تعالیٰ نے کیسا چاند بنایا, کیسا سورج بنایا. ایک سورج ساری دنیا کو گرم کرتا ہے, روشنی پہنچاتا ہے, ایک سورج ہے وقت پہ نکلتا ہے, وقت پہ غروب ہوتا ہے. چاند کس طرح اس سے روشنی لے کر, سورج منیر ہے اور چاند مستنیر ہے, جب سورج چھپ جاتا ہے تو اس کی روشنی چاند پہ پڑتی ہے, پھر چاند نظر آتا ہے, پھر ستارے اللہ تعالیٰ نے کتنے بنائے, گن سکتا ہے کتنے ستارے اللہ تعالیٰ نے بنائے. یہ ہے چیزیں غور کرنے کی, اس میں آدمی غور کرے. آج ہم لوگ اس میں غور نہیں کرتے, صرف یہی غور کرتے ہیں کیسے میری آمدنی بڑھ جائے, کیسے میرا کاروبار بڑھ جائے, کس طرح. یہ غور و فکر کرنے کی, اللہ والے اس پہ غور و فکر کرتے ہیں. افلا ینظرون الی الابل کیف خلقت, کیا تم نے نہیں دیکھا کہ ہم نے اونٹ کو کس خلقت پہ بنایا. یہ غور کرنے کی چیز ہے, اللہ تعالیٰ نے اونٹ کو کیسا بنایا, اس کو کوہان دے دیے, وہ زیادہ کھانا اپنے اسٹور کر سکتا ہے. لاہور میں نے اونٹ دیکھے, دو کوہان تھے, ایک اونٹ کے دو کوہان, تو ایسے بھی اونٹ. یہ سب اللہ تعالیٰ کی قدرت, ہاتھی کیسا بنایا, سونڈ کیسے بنائی, شیر کیسا بنایا. ہمارے حضرت والا جہاں بھی جاتے تھے شیر دیکھتے تھے, جنگل میں, افریقہ کے جنگل میں 3 کلومیٹر پر وہ جنگل میں چڑیا گھر کی طرح بنا ہوا ہے, گھیرا ہوا ہے 3 کلومیٹر پر, اور گھیرا ہوا نہیں بلکہ آدمی اس میں ریلنگ میں گھیرا ہوا ہوتا ہے اور جانور آزاد ہوتا ہے, اس کے دیکھنے کا مزہ ہی اور ہے. آدمی گھرا ہوتا ہے, جانور آزاد ہوتا ہے. حضرت والا وہاں شیر دیکھنے جاتے تھے, بندر دیکھنے نہیں جاتے, شیر دیکھنے جاتا ہے. تو ایک شیرنی اور ایک شیر دونوں قریب قریب تھے, تو شیرنی جو ہے वो दोनों चले आ रहे थे और शेरनी जाके शेर के जरा आगे बैठी और शेर पीछे बैठा। हजरत वाला ने की तबीयत में मिजाज था, हजरत ने फरमाया वाहरे जुरू का गुलाम यहाँ भी पीछे बैठा हुआ है, शेरनी आगे है और शेर पीछे बैठा हुआ है, ये भी देखो कि जुरू का गुलाम है शेर भी। फिर हजरत ने वहां के जो इंग्लैंड से आए हुए थे उनको दिखाया, इंग्लैंड से सैया आए हुए थे और हजरत से मोहब्बत करते थे, दाढ़ी नहीं थी उनकी। हजरत ने फरमाया देखो ये शेर है, इसके इसके साथ ही शेरनी है, देखो शेर को दाढ़ी है और शेरनी की दाढ़ी नहीं है, तुम बताओ तुम शेर बनना चाहते हो या शेरनी बनना चाहते हो। मैं तो शेर बनना चाहता हूँ, बस थोड़ा फरमाया दाढ़ी का इरादा कर लो, उसने भी पक्का इरादा कर लिया। तो हजरत वाला ये हजरत फरमाते मैं इसलिए देखता हूँ कि जिस शेर में इतनी ताकत है एक धाड़ लगाए तो आदमी की झाड़ निकल जाए, हिंदी में झाड़ कहते हैं फुजला पखाने को, आदमी जोर से जब वो धाड़ लगाए तो बेहोश हो जाते हैं बाजे, जोर से एक ने यूं करके किया, हजरत ने सुनाया था यूं करके उसको छेड़ा चिड़ियाघर में कहीं पर, वो तो खुले होते हैं चिड़ियाघर में, उसने जो धाड़ा वहीं गिर के बेहोश हो गया, हालांकि वो निकल नहीं सकता था बाहर, लेकिन अल्लाह ताला की मखलूक में, अल्लाह ताला की मखलूक जो ऐसी ऐसी ताकतवर है तो वो खुद जो हजारों लाखों शेर बना के कितने मर चुके मार देता है वो खुद कितना ताकतवर होगा, ये देखने के लिए अल्लाह वाले जाते हैं, शेर देखने शेर के खालिक पर इस्तेदलाल करने के लिए जाते हैं। इसीलिए यही चीज है, देखने की चीजें है, देखने की चीज इसे बार बार देख, हम वहां देखते हैं जहां नहीं देखना चाहिए, जहां नहीं देखना चाहिए ना महरमों की तरफ, जहां देखना चाहिए कि जमीन आसमान अल्लाह ताला की, जमीन कैसे बनाया, मुफ्ती शफी साहब लिखते हैं जमीन को हमने बिछौना बना दिया, कितना है, कितना आसान, खुदाई करके पानी निकाल लो, खोदो और पानी निकाल लो, कितनी आसानी से पानी निकल जाता है, और चाहे तो इस पर ट्रेन भी चला सकते हैं, चाहे तो इसमें मकान भी, इतना नरम नहीं बनाया कि हाथी चले तो धंस जाए, इतना सख्त नहीं बनाया कि आदमी खुदाई ना कर सके, कैसी जमीन बनाई, ये बिछौना बना दिया। जब बिशर हाफी ने सुना कि अल्लाह ताला ने जमीन को बिछौना बनाया है, वह तो किसी के बिछौने पे कोई चलता है, नंगे पैर चलना शुरू कर दिया, ये उनके खास बात थी, हर आदमी ना करे। एक नॉर्थ कराची में एक पीर साहब है, नंगे पैर रहते हैं, दाढ़ी मूछ भी नहीं है और चप्पल भी नहीं पहनते, जितने मुरीदीन आते हैं यहाँ से वहां तक सब नंगे पैर फिर रहे होते हैं, ये तकवा है, ये तकवा है नंगे पैर रहना, कहाँ लिखा है भाई। तो ये तो बुशर हाफी रामुल्ला ताला खास बात थी, किसी बुजुर्ग पर कोई गलबे हाल हो जाता है वो गलबे हाल काबिल इत्तेबा नहीं होता, तो बिशर हाफी रामुल्ला ताला जमीन पे पैदल चलते थे उस जमाने में, और ये भी लिखा है उनकी करामत थी कि कोई अगर फुजला वगैरह होता था गंदगी तो जमीन उसको निगल जाती थी, उनके पैर में लगता नहीं था, वो नंगे पैर चलते थे। तो अल्लाह ताला ने जमीन को बिछौना बनाया और आसमान को छत बनाया, ये चीजें देखने की है। एक लुकमा जो हमारे पास आता बगैर बिस्मिल्लाह के शुरू हो गए, हजरत फरमाते थे मजनू के पास जब खाना बेचती थी लैला, बस बहुत सारे किस्से मशहूर हैं मौरूमी, खाना जब बेचती थी तो वो पहले पूछता था मेरी लैला का क्या हाल है, ऐसे नहीं गपा गप खाने लगता था, मेरी लैला का क्या हाल है, पहले लैला की खैरियत पूछता फिर खाना खाता, मोमिन भी पहले मौला का नाम लेता है फिर खाना खाता है। जो एक दफा ले गया वो तो उसने जल्दी जल्दी खा लिया, और खादिम भी नया था उसने जल्दी जल्दी खा लिया, तो लैला ने पूछा क्या हुआ खाना दे दिया मजनू को, हाँ दे दिया, तो उसने पूछा था मेरी खैरियत, कहा नहीं ये नहीं पूछा भूख बहुत लगी हुई थी जल्दी जल्दी खा ली, कहा नहीं नहीं तुम गलत जगह चले गए, गलत जगह चले, ऐसा हो नहीं सकता कि मजनू मेरी खैरियत पूछना भूल जाए, ऐसा हो नहीं, दोबारा जाओ और उसी मजनू के पास जाना, कहो लैला ने खून मंगाया है तुम्हारा जिस्म का कटा हुआ, तो फिर गया तो कहा अरे भाई तुम गलत जगह आ गए, मैं तो भूखा था इसलिए खा लिया, वो मजनू वो दूर कहीं आहो फुहा कर रहा होगा, असली मजनू खून दे, उसके पास गया उसने खून दे दिया, लैला ने एक मखून मंगाया खून दे दिया, उसने खाना नहीं खाया, तो असली मजनू खून देने वाले होते हैं, खून बहाने वाले होते हैं। जलाए कब थे सहाबा ने गुफ्तगू के चराग, जलाए कब थे सहाबा ने गुफ्तगू के चराग, के उनके इश्क ने रोशन किए लहू के चराग, के उनके इश्क ने रोशन किए लहू के चराग। हम गुफ्तगू करते रहते हैं बातें करते रहते हैं, सहाबा काम करते थे, यही फर्क है, थे तो आबा वो तुम्हारे ही मगर तुम क्या हो, तुम हो आपस में गजबनाक वो आपस में रहीम। ये गजब है ना अल्लाह ताला ने ये मैदान के लिए रखा है ताकि दूसरों से लड़के ये गुस्सा निकले, जब लड़ना छोड़ दिया आपस में लड़ना शुरू हो, जरा सा कोई बराबर से गुजर जाए खुद नहीं करते, जब जरा सी हो गए फौरन लड़ना भिड़ना शुरू कर देते। अभी अगर हेलमेट उठा ले और कोई ऐसा आ जाए जिसको आप सुना रहे हैं वो अंधे नजर नहीं आता और वो हेलमेट उठाए वो पड़ोसी निकल आए रिश्तेदार निकल आए, फिर क्या होता है आदमी हंसता है वो गलत, अब क्या है अब ये वो उस वक्त इंसान नहीं था, अब तुम्हारा दोस्त निकल आया तो तुम हंस रहे हो, लिहाजा आदमी चाहे तो उसको उसको भी माफ कर सकता है, उसको भी माफ कर सकता है, लेकिन वहां पे फौरन फौरन अपना तुम हो आपस में गजबनाक, वो आपस में रहीम, तुम खताकारो खता भी वो खता पोशो करीम। इकबाल है भाई, इकबाल है। तुम खता खताकारो खता भी, खता भी करते हो, दूसरों की खताएं देखते भी हो, वो खता पोशो करीम, वो खताओं को छुपाते भी थे और करीम बा अखलाक भी थे। तुम हो आपस में गजबनाक, वो आपस में रहीम, तुम खताकारो खता भी वो खता पोश व करीम, चाहते सब हैं कि हो औज सुरैया पे मुकीम, पहले ऐसा कोई लाए तो जरा कल्ब सलीम, पहले उनसा कोई लाए तो जरा कल्ब सलीम। सिर्फ बातें हैं कि तुम में ये हमियत है भी, सिर्फ बातें हैं कि तुम में ये हमियत, तख्त फगफूर भी उनका था सरीरे कै भी, तख्त फगफूर भी उनका था सरीरे कै भी, सिर्फ बातें हैं ये तुम में कि हमियत है भी, वो हमियत है हमारे अंदर। देखिए हमियत का ये हाल है कि चंद लोग कट मर रहे हैं और सारी सारी दुनिया इस्लाम देख रही, गैर मार रहा है और वो मुजतमे है, वहां से भी उसका असलह आ रहा है, वहां से भी आ रहा है और चंद मुसलमान पिट रहे हैं, ये हमियत रह गई। इसी को इकबाल कह रहे हैं कि वो थे आपस में गजबनाक और हो रज हो हल्के यारा तो बरेशम की तरह नर्म, आपस में गुफ्तगू आपस में अगर हो भी जाए खुद माफ कर दोगे, हो हल्के यारा तो बरेशम की तरह नर्म, रज़्मे हक व बातिल हो तो फौलाद है मोमिन, रज़्मे हक व बातिल हो तो फौलाद है। जहां पे फौलाद बनना चाहिए वहां हम सजदे में चले जाते हैं, मुजाकरात करते हैं, झुके चले जाते हैं, IMF से मुजाकरात होते हैं और अपनों को से के साथ सख्ती होती है। वजह क्या है, सूद ऐसी चीज है कि इसका खाने वाला इसका दिल मुर्दा हो जाता है, जमीर मुर्दा हो जाता है सूद खाने वाला। हम मिन हैसुल कौम, हम सब के सब इसमें शामिल हैं, जो बच भी रहा है डायरेक्ट नहीं खा रहा है, बैंक में नौकरी करने वाला तो डायरेक्ट खा रहा है ना जो सूदी बैंक में नौकरी, लेकिन हम भी उसका धुआं इस्तेमाल कर रहे हैं। जाहिर सी बात सब उसी पे, अगर सब मुसलमान ये इरादा कर लें और ये सब पक्के मुसलमान हो जाएं, अल्लाह ताला जरूर इससे नजात अता फरमा देंगे। सूद खाने वाले का तरक्की नहीं करते। फरबी मिनल्लाह व रसूली फइल्लम तफअलू, अगर तुम सूद को नहीं छोड़ोगे, अगर तुम ऐसा न कर सको तो याद रखो कि फरबी मिनल्लाह व रसूली, अल्लाह और उसके रसूल के साथ जंग है तुम्हारी। अल्लाह और रसूल के साथ जंग बोलने वाला कभी कामयाब हो सकता है? बताइए। हम चाहते कि नहीं माशी इस्लाहात होने, तरक्की हो जाए, इससे तरक्की होगी, इससे तरक्की। खुद सूद IMF के से इंटरव्यू किया था, मैं अखबार पढ़ता हूँ, मौलाना जाहिदुर राशिदी साहब दामोदर का तुम बड़े बुजुर्ग हैं गुजरांवाला में, वो ये सारे मजमून लिखते हैं और पिछले तकरीबन 30-40 साल से सूद के खिलाफ वो काम कर रहे हैं। कहना इतने आगे चले जाते हैं जैसे वो लूडो में सांप होता है, वो निकल जाता फिर पीछे आ जाता, इतना लेके हम जाते हैं कि सूद खत्म होने वाला है, फिर स्टे ऑर्डर ले लेता है, नहीं अभी नहीं हो सकता, बाद में होगा, सारा खत्म, दोबारा से केस चलेगा। ये बेचारे यही कर, सूद की लानत यही है कि सूद जो है वो ऊपर से, अपने अपने मकालात में वो लिखते हैं कि सहाबी ने भेजा, मुआज़ इब्ने जबल रजी अल्लाह ताला अन्हु ने भेजा, वहां से यमन के गवर्नर थे ना, वो यमन से भेजा, क्या भेजा, भेज रहे हैं वो यहाँ वाले को पूरा नहीं हो रहा, हमें भी दो, वो वहां का की जकात जो वहां से मिली थी आमिलीन लाए थे, वो भेज रहे हैं मरकज में मदीने पाक में हजरत उमर के पास। हजरत उमर को गुस्सा आया, लिखा तुम आलिम आदमी हो मास, तुम तो नबी अलैहिस्सलाम के साथ रह चुके हो, तुम अपने शहर और अपने अपने सूबे का यहाँ क्यों भेज रहे हो? उन्होंने जवाब दिया, अल्हम्दुलिल्लाह मुझे पता है, लेकिन यहाँ पूरा हो गया है, अब बच गया मैं क्या करूं इसका, ये आप संभालिए, ये बैतुल माल का है। आप क्या जमाना था, क्या लोग थे, जो जहां से लो वहीं पे खर्च करो, ये भी है रेवेन्यू कमा रहा है कराची, खर्च कहां पे हो रहा है सब जानते, सारे सा कराची और कचरा दोनों करीब करीब होते चले जा रहे हैं, ये सब यही चीज है। फिर उन्होंने ये भी लिखा है कि जिस तरह खून शेरानों से पूरे जिस्म में जाता है, ऊपर से नीचे जाता है ना, दौलत भी ऊपर से नीचे जाए तो जिस्म सही रहता है, नीचे से ऊपर खून नहीं आता, इसी तरह दौलत भी ऊपर से नीचे जाए तो सही रहता है, कहीं खून ज्यादा चला जाए वो हिस्सा मुतासिर होता है, कहीं खून ना पहुंचे वो हिस्सा मुतासिर होता है, यही सूद की लानत। तो IMF वाले से इंटरव्यू करने वाले ने कहा कि किस तरह आज मईशत सही हो सकती है, आपको पता है मईशत लड़खड़ा रही है, सिर्फ पाकिस्तान की नहीं सारी दुनिया की मईशत सूद की नहूसत की वजह, किस तरह, उसने कहा कि सूद की शरह जो है इसको कम किया जाए, नफा की शरह कम किया जाए। फिर पूछने वाले ने पूछा कितना कम किया जाए, उसने कहा सिफर, जीरो, खत्म होगी सूद, खत्म हो जाए तरक्की शुरू हो जाएगी। वो खुद कह रहा है जो सूदी निजाम चला रहा है, مفتی تقی صاحب جب گئے تھے روس میں، ان کے اصلاحی خطبات پڑھے 25 جلدیں میں نے یہاں پہ سنائی الحمدللہ، فرمایا مجھے گارباچوف کے پی اے نے مجھ سے ملاقات کی حضرت مفتی تقی صاحب، اور انگریزی میں کئی صفحات انہوں نے بھرے اس سے جو میری گفتگو، وہ پوچھ رہا ہے کہ آپ کی اسلامی بینکنگ ترقی کر رہی ہے اور ہم پیچھے آ رہے ہیں، کیا وجہ ہے؟ وہ کہا یہ سب اپنی جگہ رکھو، ہماری بڑی وہ ہے، لیکن آپ کی اسلامی بینکنگ شاخوں پہ شاخیں کھل رہی ہیں اور ہم پیچھے آ رہے ہیں، کیا وجہ ہے؟ مفتی صاحب نے سارا اس کو تفصیل، یہ وجہ ہے اللہ تعالیٰ نے یہ نظام بنایا کہ دولت گردش کرے سب میں، تم لوگ صرف یہاں سے لیتے وہی مال بغیر دیکھے ہوئے اس کو بیچ دیا، اور بغیر اس کے قبضہ کیے ہوئے جو شریعت کے خلاف ہوگا کبھی ترقی نہیں کر سکتا، کبھی ترقی. صحابی کھجور لے کر آئے، یہ اس کی بنیاد ہے، صحابی کھجور لے کر آئے، اور آپ نے پوچھا کیسے لائے، یہ سب بھی ہوتا ہے کیسے لائے، ہر جگہ نہیں پوچھا جاتا، لیکن مسئلہ بتانا تھا کہ یا رسول اللہ صلی اللہ علیہ وسلم میرے پاس پرانی ردی کھجوریں تھیں، صحیح نہیں تھی، میں نے اس کو دے دیا زیادہ، اس نے کم مجھے دے دی. فرمایا یہ تو حرام ہے، جنس کے بدلے جنس، کم اور زیادہ ہو یہ حرام ہے. آج اس کو لوگ نہیں سمجھتے، آج سونار کے یہاں سونا بازار میں، آج سونار کے جو پورا بازار ہوتا ہے صرافہ بازار میں، اکثر کام سود پہ ہو رہا ہے، یہی وجہ ہے کہ ترقی نہیں کر رہے، ہر سونار پریشان ہے. آپ دیکھ لی الحمدللہ اس کے بارے میں جب مفتی تقی صاحب نے دارالکاتوم نے بیت المکرم میں پورا اجلاس کیا تھا، کئی کورسز کرائے تھے، حضرت والا نے شمیم بھائی اور اپنے تمام مریدوں کہا تھا جو بھی کاروبار کر رہے ہیں وہ جا کے سیکھے وہاں، سب سود پہ ہو رہا ہے، سب سود پہ ہو رہا ہے، بیان کریں یہ تو ہم اس کے خلاف کریں گے تبھی ترقی ہوگی جناب، جب اللہ کی رحمت کو ساتھ لیں گے تب ترقی ہوگی. تو آپ نے کیا فرمایا، صحابی تھے ہماری دوڑا دوڑی، لے تو لال کرنے والے، اب تو لے آیا ہوں، فرمایا اس کو جا کے بیچو، اس کو جا کے دوبارہ واپس کرو، اور اس سے کہو جو میں نے ردی کھجوریں دی تھی نا اس کے مجھے پیسے دو. اب بتائیے کیا فرق ہوا، فرق کیا ہوا، لیکن شریعت کے اس مسئلے سے پوری جو ہے معیشت صحیح ہو جاتی ہے. تم اس سے پیسے لو، جیسے بالفر اس نے 5 روپے دیے، 5 درہم دیے اس زمانے میں، اب اس سے دوبارہ نئی کھجوریں خریدو. اب آدمی کہے گا وہ تو اتنی دے گا نا، لیکن یہ ہے معیشت کا طریقہ، یہ صحیح طریقہ ہے وہ غلط طریقہ ہے. مرغی کو مارو ایک پتھر، مرغی مر گئی کھا سکتے ہیں، بیل کو مارو ٹکر اور وہ مر گیا کھا، مر جانا اور ہے ذبح کرنا اور ہے، ذبح کر کے کھانا حلال ہے، مر جانے والا مردار ہے. یہ کافر یہی کرتے تھے، وہ دیکھو چشمہ بیچتے ہیں سو رہے ہیں، بھائی آنکھ کھولو. کافر یہ کہتا تھا کہ بھائی یہ دیکھو جو خود سے مر جاتے، جس کو اللہ مارتا ہے نا اس کو کہتے حرام ہے، جس کو خود ذبح کرتے ہیں کہتے حلال ہے. سبحان اللہ، یہ اللہ تعالیٰ کر رہے ہیں نا، اللہ تعالیٰ احل اللہ البیع کہتے ہیں خرید و فروخت، مال کے بدلے مال غلط کہتے ہیں، اور چیز کے بدلے بھی. تو سبزی والا اگر 100 روپے کلو لاتا ہے 200 روپے کلو لگاتا ہے، مجھے پتا ہے دکان کا کرایہ ہے، دن بھر گھومتا ہے، ویلفر چلو 150 میں دے دے گا بڑا احسان کر کے، لیکن لے رہا ہے نا، کس سے کاروبار چل رہا ہے، پیسے کے بدلے پیسہ زیادہ لینا ناجائز. تو اللہ تعالیٰ فرما رہے جب انہوں نے کہا کہ کیا بات ہے مسلمانوں، تم لوگ پیسے کے بدلے پیسہ منع کرتے ہو اور چیز کے بدلے تم پیسہ لینا جائز سمجھتے ہو کاروبار، اللہ تعالیٰ نے باقی علمت فرماتے ہیں اللہ تعالیٰ اس کا جواب عام لوگوں کی طرح نہیں، اس لیے احل اللہ البیع وحرم الربا، اللہ تعالیٰ نے بیع خرید و فروخت کو حلال قرار دیا ہے، سود کو حرام قرار دیا ہے. زیادہ باتیں کرنے کی ضرورت نہیں ہے، میں پیدا کرنے والا ہوں، میں جانتا ہوں نظام کیسے چلے گا، جو پیدا کرنے والا ہے اس نے نظام بنا کے دیا، ہم کہہ رہے ہیں نہیں اس کے بغیر تو ہو نہیں سکتا. آج کی بات نہیں، مفتی محمود صاحب کو مرے ہوئے انتقال ہوئے کتنا عرصہ ہو گیا، ان سے کسی نے کہا تھا اتنا زمانہ ترقی کر گیا ہے اب تو مولویوں کو سود کی حلت کا فتویٰ دے دینا چاہیے، سود حلال ہو گیا. چلو بھائی یہود کے علماء سمجھتے ہیں، جو کہہ رہے ہیں ہاں ٹھیک ہے کیونکہ ان کو تو کھانا پینا تھا. الحمدللہ ہمارے علماء یہود والے نہیں ہیں، صحیح سچ بتاتے ہیں. مفتی صاحب نے فرمایا سنو مسٹر، جہنم میں جانا ہے، راستہ کھلا ہے، ہمارے کاندھوں کو پل نہ بناؤ، ہم حرام کو حلال نہیں کر سکتے، جہنم میں جانا ہی ہے نا تمہیں. حکیم الامت فرماتے ہیں حرام سمجھ کے کرو تو کیا ہے، لیکن اس کو حلال کرنا چاہ رہے ہیں. پورا کیس لڑا یو بی ایل والوں نے، پورا کیس لڑا اور اس کو جیتا مفتی تقی عثمانی صاحب دامرکاتم اور پوری ٹیم نے، لیکن آج تک مسئلہ وہیں کا وہیں ہے، کیونکہ کرنا ہی نہیں چاہتے، वो सूद जो 1956 में भी ये रेजोल्यूशन पास हो चुका है कि मईशत को सूद से पाक किया जाएगा, 1971 के कवानीन में भी है कि सूद को से पाक, लेकिन क्या पाक हो रहा है सब देख रहे, और बढ़ता चला जा रहा है, हर साल हर महीने हर हुकूमत आके सबसे पहले कर्जा लेती है, जाता कहां है कुछ पता नहीं चलता। अल्लाह ताला हमारे हालों पर रहम फरमाए, इसलिए कह रहा हूं अगर मुसलमान मिल है, अब आप ये कहेंगे ये तो हुकूमतों का काम है, मैं कहता हूं नहीं, ये सब आवाम की भी इसमें कोताही, हमारी भी, हम सब नेक हो जाएं, सब अल्लाह वाले हो जाएं, सब कह दें हम ये नहीं करेंगे, जब सब से नेक हो जाएंगे तो फिर हुक्मरान भी नेक आएगा, फिर सब कहेंगे हम दाल रोटी खाएंगे, कर्जा वापस करेंगे, कर्जा वापस हो जाएगा और फिर इंशाल्लाह मईशत तरक्की करेगी जब सूद खत्म हो जाएगा। यमहकुल्लाहु रिबा व युर्बिस सदकात, अल्लाह ताला फरमा रहे यमहकुल्लाह, उसकी निस्बत भी अपनी तरफ की, अल्लाह ताला सूद को घटाते हैं, अल्लाह ताला यमहकुल्लाहु रिबा व युर्बिस सदकात, और सदकात को बढ़ाते हैं। मुसलमान का ईमान है, बजायर तो सदका दिया 1000 में से 100 रुपए दे दिया, कम हो गया 900 हो गया, लेकिन हकीकतन अल्लाह ताला उसमें बरकत देते हैं। सूद गिनती का नाम है और हलाल आमदनी और सदका बरकत का नाम है। अब ये 900 में बरकत होगी और अगर सूद का 200 रुपए किसी ले लिया, 1000 दिया था 1200 ले लिया, अब उसमें बेबरकती होगी, अल्लाह ताला उसको घटाएंगे, जिसको अल्लाह घटाएगा उसको कौन बढ़ाएगा। अल्लाह ताला ये बात हमें समझा दे, हमारी कौम को समझा दे, हमारे रहनुमाओं को समझा दे। अल्हम्दुलिल्लाह रब्बिल आलमीन।